संसारमा दुःख कष्ट अपरिहार्य छ। भविष्यको अनिश्चितताहरूले हामीमध्ये धेरैलाई दिनहुँ पिरोल्ने गर्छ। सुप्रिय, हाम्रो विचलित प्राणलाई कुन कुराले सान्त्वना दिन सक्छ? यही एउटै आशाले कि हाम्रा प्रभु येशु ख्रीष्ट एक दिन फर्की आउनुहुनेछ। ऊ हाम्रो लागि तपाईँ र मेरो लागि फर्की आउनुहुनेछ। वास्तवमा प्रभु येशु ख्रीष्टको दोस्रो आगमनको यो सिद्धान्त सान्त्वनाको सिद्धान्त हो। यो कष्टको मार्गमा दौडने हाम्रो जीवन गाडीको लागि एक बहुमूल्य इन्धन हो। यदि सैतानले बाइबलबाट कुनै खण्ड मेटाउने मौका पायो भने सायद त्यसले येशु ख्रीष्टको दोस्रो आगमन सम्बन्धी यो खण्ड मेटाउने थियो। प्रभुको दोस्रो आगमनको आशालाई हटाइदिनुहोस्, तपाईँले ख्रिस्टियन आशाको मुख्य स्रोतलाई हटाइदिनुहुनेछ। यदि प्रभु फर्की आउनुहुन्न भने त्यहाँ पुनरुत्थान हुने छैन। यदि प्रभु फर्की आउनुहुन्न भने त्यहाँ विश्वासीहरूको पूर्ण उद्धार हुने छैन। यदि प्रभु फर्की आउनुहुन्न भने त्यहाँ दुष्टहरूको न्याय हुने छैन। त्यहाँ नयाँ स्वर्ग र नयाँ पृथ्वी हुने छैन। र यदि त्यहाँ भविष्यको आशा छैन भने वर्तमानमा पवित्रताको निम्ति प्रयत्न हुने छैन। इफ देयर इज नो होप देन देयर विल बी नो स्ट्राइभिङ फर होलिनेस नाउ। त्यसकारण यदि बाइबलले सिद्धान्तहरूमध्ये कुनैमा सबैभन्दा बढी आक्रमण भएको छ भने त्यो येशु ख्रीष्टको दोस्रो आगमनको सिद्धान्तमा नै भएको छ। यहोवाको साक्षी, माता मान्यहरू, सच्चाइहरू, सिवन जस्ता सबै झुटो शिक्षाहरूले येशु ख्रीष्टको दोस्रो आगमनलाई इन्कार गर्छ। र ख्रीष्टको चर्चको लागि यो नयाँ समस्या हुँदै होइन। सुरुदेखि नै चर्चहरूले येशु ख्रीष्टको दोस्रो आगमनको सिद्धान्त माथिको आक्रमणको समस्या गर्दै आउनु परेको छ, समस्याको सामना गर्दै आउनु परेको छ। एउटा उदाहरण आजको वचन खण्डमा पनि हामी भेट्न सक्दछौँ। कृपया मसँग तपाईँले आफ्नो बाइबलमा दोस्रो पत्रुस तीन अध्यायलाई पल्टाउनुहोस्। दोस्रो पत्रुस तीन अध्याय। केही हप्ताको विश्रामपछि फेरि हामी दोस्रो पत्रुसबाटको हाम्रो वचनको श्रृङ्खलामा हामी फर्किआएका छौँ र आज र अर्को हप्ता गरेर हामी दोस्रो पत्रुसलाई सिद्ध्याउनेछौँ। तपाईँसँग बाइबल छ भने कृपया तपाईँले आफ्नो बाइबलमा दोस्रो पत्रुसलाई खोल्नुहोस्। यो नयाँ करारको लगभग अन्तिमतिर अन्त्यतिर पर्दछ। नयाँ करारको अन्तिमतिर ठुलो बाइबलको पृष्ठ सङ्ख्या 1669 तपाईँले यसलाई पाउनुहुनेछ। तपाईँसँग बाइबल छ भने कृपया पल्टाउनुहोस् र बाइबल खोलेर आफ्नो काखमा राख्नुहोस् र तपाईँसँग भएको कलम र बुलेटिन, वचनको बुदाहरू टिप्नको निम्ति, वचनको कुराहरू नोट गर्न निम्ति तयार पार्नुहोस्। तपाईँलाई बाइबलको बारेमा त्यति थाहा छैन भने तपाईँले दायाँ बायाँबाट सहयोग लिन सक्नुहुन्छ। दोस्रो पत्रुस तीन अध्यायको 1-10 म जसै पढ्छु तपाईँहरू सबैजनाले आफ्नो बाइबलमा हेर्नुहोस्। प्रिय हो, तिमीहरूलाई लेखेको यो मेरो दोस्रो पत्र हो र दुवै पत्रमा कति कुराको याद दिलाएर तिमीहरूका निष्कपट मनलाई उत्साहित गराएको छु कि पवित्र अगमवक्ताहरूका अगमबाडी र तिमीहरूका प्रेरितहरूद्वारा दिइएको प्रभु र मुक्तिदाताको आज्ञालाई तिमीहरूले सम्झनुपर्छ। सर्वप्रथम तिमीहरूले यो बुझ्नुपर्छ कि पछिल्ला दिनहरूमा गिल्ला गर्नेहरू गिल्ला गर्दै तिनीहरूका आफ्नै अभिलाषामा यसो भन्दै आउनेछन्, उहाँका आगमनको प्रतीक्षा कहाँ गयो? किनकि पिता पुर्खाहरू सुतिदेखिका दिनदेखि नै सबै कुरा सृष्टिको सुरुदेखि चलिआए जस्तै आज पनि छँदैछ। जाने बुझिकन पनि तिनीहरू यस कुराको वास्ता गर्दैनन् कि परमेश्वरको वचनद्वारा स्वर्गहरू अघिदेखि नै थिए र पृथ्वी चाहिँ पानीबाट र पानीद्वारा नै बनाइयो। त्यही पानीबाट त्यस समयको संसार जल प्रलयमा डुबेर नष्ट भयो। तर त्यही वचनले भक्तिहीन मानिसको इन्साफ र विनाशका दिनसम्मको लागि अहिलेको आकाश र पृथ्वी आगोको निम्ति साँची राखिएका छन्। तर प्रिय, एउटा कुरा नभुल कि प्रभुको निम्ति एक दिन हजार वर्ष झैँ र हजार वर्ष एक दिन झैँ हुन्छ। आफ्नो प्रतिज्ञाको बारेमा प्रभु ढिलो गर्नुहुन्छ भन्ने कसै कसैको भनाइ भए तापनि उहाँ ढिलो गर्नुहुन्न, तर कोही पनि नष्ट नहोस् तर सबैजनाले पश्चाताप गरून् भन्ने इच्छा गरेर प्रभु तिमीहरूप्रति धैर्यवान हुनुहुन्छ। तर प्रभुको दिन त चोर जस्तै गरी झट्टै आउनेछ, जसमा आकाश चाहिँ ठुलो आवाज साथ बितिजानेछ, तत्त्वहरू आगोको रापले पक्रिनेछन् र पृथ्वी र त्यसमा भएका सबै थोक भस्म हुनेछन्। यस खण्डलाई राम्रोसँग बुझ्न हामी तिनवटा प्रश्नहरू सोध्नेछौँ. पहिलो प्रश्न, के प्रभु फर्की आउनुहुनेछ? के प्रभु फर्की आउनुहुनेछ? पहिलो प्रश्न, विल द लोर्ड रिटर्न? दोस्रो प्रश्न, किन अहिलेसम्म प्रभु फर्की आउनु भएको छैन? Why hasn't the Lord come back yet? किन अहिलेसम्म प्रभु फर्की आउनु भएको छैन? र तेस्रो, प्रभु कहिले फर्की आउनुहुन्छ? प्रभु कहिले फर्की आउनुहुनेछ? When will the Lord return? प्रभु कहिले फर्की आउनुहुनेछ? सो तिनवटा प्रश्नहरू, के प्रभु फर्की आउनुहुनेछ, किन अहिलेसम्म प्रभु फर्की आउनु भएको छैन, र प्रभु कहिले फर्की आउनुहुनेछ. यी तिन प्रश्नहरू नै वचनमा तिनवटा बुदाहरू हुनेछन्. पहिलो, के प्रभु फर्की आउनुहुनेछ? के प्रभु साँच्चै फर्की आउनुहुनेछ? यस प्रश्नले कसैलाई शङ्काको भुमरीमा पुर्याउँछ भने कसैलाई निश्चयतातिर डोर्याउँछ. कसैले यस कुनै शङ्का बिना प्रभु चाँडै फर्की आउनुहुनेछ भने उत्तर दिनेछ भने कसैले खोइ के थाहा भनी उत्तर दिन सक्छ. पत्रुसका विश्वासीको सन्दर्भमा तिनीहरूको माइन्डले ठिकसम्म काम गरिरहेको थिएन. झुटा शिक्षकहरू तिनीहरूको जीवनमा धेरै प्रभावशाली बन्दै गइरहेका थिए. झुटा शिक्षकहरूले यीशुको दोस्रो आगमनलाई इन्कार गर्थे र त्यो समयका विश्वासीहरूले तिनीहरूको शिक्षा पूर्ण रूपमा स्वीकार नगरे तापनि तिनीहरूले होइन, यिनीहरूले के सिकाउँदैछन्, तिनीहरूको कुरा पनि ठिक जस्तो पो लाग्दछ त कि क्या हो भनी प्रतियोगिता दिने परीक्षामा परिरहेका थिए. अर्थात् पत्रुसका समयका विश्वासीहरू अन्यलमा थिए. सो प्रियहरू, हामीले के कुरा बुझ्नुपर्छ भने झुटो शिक्षकहरूले विश्वासीहरूको मनलाई, माइन्डलाई पोइजन गरिदिन्छ. माइन्डलाई भाइरसको कारण कम्प्युटर वा ल्यापटप वा मोबाइल फोन ह्याङ भए चाहिँ झुटो शिक्षाको कारण विश्वासीको माइन्ड ह्याङ हुन पुग्छ. यदि कम्प्युटर ढिलो चल्यो भने बेला बेलामा त्यसलाई रिफ्रेस गर्नुपर्ने हुन्छ. पत्रुसले पनि विश्वासीको माइन्ड यहाँ रिफ्रेस गर्न चाहन्छन् वचनको सत्यताले. सत्यता याद दिलाउँदै पत्रुसले तिनीहरूलाई एउटा मात्र पत्र होइन, दुईवटा पत्र लेख्छन्. त्यसकारण पत्रुस भन्छन्, कृपया पद एक हेर्नुहोस्, पद एक, प्रिय हो तिमीहरूले लेखेको यो मेरो दोस्रो पत्र हो. र दुवै पत्रमा कति कुराको याद दिलाएर तिमीहरूका निष्कपट मनलाई उत्साहित गराएको छु. हामी निष्कपट मनलाई सच्चा, अविकृत वा शुद्ध मन भनेर पनि बुझ्न सक्छौँ र उत्साहित गराउनलाई उत्प्रेरित गराउनु भनेर पनि बुझ्न सकिन्छ. यसको अर्थ पत्रुसले सत्यताहरू याद दिलाएर विश्वासीहरूमा एक किसिमको स्वास्थ्य, अविकृत शुद्ध मन, सोच उत्प्रेरित गर्न चाहन्छन्. किन? किनकि विश्वासीहरूको मन मा झुटो शिक्षकहरूको प्रभावको कारणले गर्दाखेरि उनीहरूको मनले ठिकसम्म काम गरिरहेको थिएन. सो पत्रुसको समयको विश्वासको मनमा झुटो शिक्षकहरूको झुटो शिक्षाको खिया लाग्न थालिसकेको थियो. दे वर नट थिङ्किङ राइटली. तिनीहरूको माइन्डले के झुट के सत्य छुट्याउन सकिरहेको थिएन. सो तिनीहरू मानसिक रूपमा सचेत थिएनन्. तिनीहरूको खिया लागेको माइन्डमा वचनको रेती लगाउनु पर्ने समय आएको थियो. बुझ्नुहुँदैछ? ख्याल आएको माइन्डमा वचनको रेती लगाउनु पर्ने बेला आएको थियो. त्यसकारण पत्रुसले तिनीहरूलाई वचनको सत्यता याद दिलाउँदैछ. त्यो समयमा एउटै प्रश्नले सबैलाई दुःख दिइरहेको थियो, कि प्रभु फर्की आउनुहुनेछ, कि प्रभु साँच्चै फर्की आउनुहुनेछ. त मलाई थाहा छैन यस प्रश्नको जवाब तपाईँ कसरी दिनुहुन्छ, तर पत्रुसले बडो कन्फिडेन्सका साथ जवाब दिन्छ कि यस, उहाँ फर्क्याउनुहुनेछ, 100% फर्क्याउनुहुनेछन्. देयर इज नो डाउट अबाउट इट. पत्रुसलाई धर्मशास्त्र राम्रोसँग थाहा थियो कि पुरानो करारको अगमवक्तादेखि लिएर नयाँ करारका प्रेरितहरूले प्रभुको आगमनको विषयमा सिकाएका थिए. तसर्थ पद दुईमा पत्रुस भन्छन् कि पवित्र अगमवक्ताहरूका अगमवाणी र तिमीहरूका प्रेरितहरूद्वारा दिइएको प्रभु र मुक्तिदाताको आज्ञालाई तिमीले सम्झनुपर्छ. के प्रभु साँच्चै फर्की आउनुहुन्छ? यस, उहाँ साँच्चै फर्की आउनुहुनेछ. हामीलाई कसरी थाहा भयो? हाउ डु यु नो? हामीले अगमवक्ताहरूको अगमबाडी, प्रेरितहरूको साँच्ची र प्रभु यीशु ख्रीष्टको आज्ञालाई सम्झनुपर्छ. अर्को शब्दमा पत्र चाहिँ भनिरहेका छन्, यस, प्रभु फर्की आउनुहुनेछ, किनकि प्रभु किनकि पवित्र अगमवक्ताले यस विषयमा अगमबाडी गरेका छन्, प्रभु यीशु आफैले फर्की आउने प्रतिज्ञा गर्नुभएको छ र प्रेरितले बारम्बार यस विषयमा शिक्षा दिएका छन्. पहिलो, पवित्र अगमवक्ताले अगमवाणी गरेका थिए. सर्वप्रथम यहाँ हामीले बुझ्नुपर्ने कुरा के छ भने प्रभुको आगमनको विषयमा बोल्ने अगमवक्तालाई पवित्र भनिएको छ. पवित्रको अर्थ अलग गरिएको, छुट्याइएको भन्ने हुन्छ. सो अगमताहरू विशेष कामको निम्ति छुट्याइएका हुन्थे, त्यसकारण उनीहरूलाई पवित्र भनिएको छ। तिनीहरूले परमेश्वरको तर्फबाट मानिसहरूसँग बोल्ने जिम्मेवारी पाएका थिए, तिनीहरूले प्रभुको दिनको विषयमा पनि बोलेका थिए। र तीमध्ये केही यस प्रकार छन्, दानियल 12:1-2 यसरी भन्दछ कि यस्तो सङ्कष्टको समय आउनेछ कि जातिहरू सुरु भएदेखि त्यस बेलासम्म त्यस्तो कहिले भएको छैन, तर त्यस बेला तिम्रा मानिसहरू जीवनको पुस्तकमा नाम लेखिएका सबै बचाइनेछन्। पृथ्वीको धुलोमा सुतेका भिडहरू उठ्नेछन्, केही अनन्त जीवनको लागि र अरूहरू चाहिँ शर्म र अनन्त तिरस्कारको लागि। पुरानो करार दानियल अगमवक्ताले यीशु ख्रीष्ट दोस्रो आगमन र न्यायको विषयमा लेखेका थिए, यसलाई हामीले सम्झाउनुपर्छ। त्यसै गरी योएल अगमवक्ताले पनि 2:11 यसरी भनेका छन् कि पृथ्वी तिमीहरूका सामुन्ने काम छ, आकाश थरथर आउँछन्, सूर्य र चन्द्र अँध्यारा हुन्छन् र ताराहरूले आफ्नो चमक दिने छैन, परमप्रभु आफ्नो सेनाको अघि गर्जन हुन्छ, उहाँले उहाँको फौज अनगिन्ती छ र उहाँको हुकुम पालन गर्नेहरू शक्तिशाली छन्। परमप्रभुको दिन महान र साह्रै डरलाग्दो छ, त्यो कसले सहन सक्छ र कसैले पनि सहन सक्दैन। योएल अगमवक्ताले पनि, पुरानो करारको अगमवक्ताले पनि प्रभु यीशु ख्रीष्टको दोस्रो आगमन र न्यायको विषयमा अगमाडि बोलेका थिए। साथै प्रभु यीशु आफैले फर्किआउने प्रतिज्ञा गर्नुभएको छ, जुन हामीले याद गर्नुपर्ने हुन्छ। सो बाइबलमा प्रभु यीशुले आफैले फर्किआउने प्रतिज्ञा गर्नुभएको पदहरू धेरै छ, समय खातिर म केवल 2 पद मात्र उल्लेख गर्न चाहन्छु। पहिलो युहन्ना 14:1-3, युहन्ना 14:1-3 यीशुले भन्नुभयो, तिमीहरूको हृदय व्याकुल नहोस्, तिमीहरू परमेश्वरमाथि विश्वास गर्छौ, म माथि पनि विश्वास गर, मेरा पिताको घरमा बस्ने ठाउँहरू धेरै छन्, त्यसो नभए के म तिमीहरूलाई भन्ने थिएँ र कि तिमीहरूका निम्ति ठाउँ तयार पार्न म गइरहेछु, अनि गएर मैले तिमीहरूको निम्ति ठाउँ तयार पारेपछि म फेरि आउनेछु र तिमीहरूलाई म कहाँ लैजानेछु र म जहाँ छु त्यहाँ तिमीहरू पनि हुनेछौ। आमेन। यीशु ख्रीष्ट आफैले फर्किआउने प्रतिज्ञा गर्नुभएको छ र यीशुले जे प्रतिज्ञा गर्नुहुन्छ त्यो उहाँले पुरा गर्नुहुन्छ, किनकि उहाँ मानिस हुनुहुन्न ढाँट्नलाई, झुट बोल्नलाई, धोका दिनलाई। र प्रकाश 3:11 पनि 11 यीशुले यसरी भन्नुभएको छ, म चाँडै आइरहेछु, तिमीसँग जे छ त्यसलाई पक्रि राख र तिम्रो मुकुट कसैले लिने छैन। फेरि के तपाईँ यस बिहानी निराश हुनुहुन्छ? के तपाईँ जीवनसँग वाक्क हुनुहुन्छ? के तपाईँ चिन्तित हुनुहुन्छ? आर यु टेम्प्टेड टु गिव अप? के तपाईँ जीवनसँग हार खाइसक्नु भएको छ? प्रियहरू, पर क्षितिज पारीतिर हेर्नुहोस्, प्रभु फर्की आउँदै हुनुहुन्छ। हाम्रो प्रभु येशु फर्की आउँदै हुनुहुन्छ, उहाँ फर्की आउनु नै छ, यो ग्यारेन्टिड हो। कति पनि विचलित नहुनुहोस्, प्रभु फर्की आउनु नै छ। पवित्र धर्मशास्त्रको यी प्रतिज्ञाहरूमा तपाईँ बारम्बार फर्किनुहोस्, ढाडस गर्नुहोस्, एक दिन प्रभु येशु हाम्रो लागि फर्की आउनुहुनेछ। उहाँको प्रतिज्ञालाई थामी राख्नुहोस्। के प्रभु फर्की आउनुहुन्छ? उहाँ निश्चय फर्की आउनुहुनेछ, किनकि अगमवक्ताले यस विषयमा अगमाडि गरेका थिए। प्रभु यीशु ख्रीष्ट आफैले फर्की आउँछु भने प्रतिज्ञा गर्नुभएको थियो र प्रेरितहरूले बारम्बार यस विषयमा शिक्षा दिएका थिए। प्रेरित पावलले जस्तो गरी अरू कसैले पनि यीशुको दोस्रो आगमनको विषयमा सिकाएको छैन जस्तो लाग्छ मलाई। पहिलो थेस्लोनिकी 4:16-17 हामी हेर्न सक्छौँ। यो विषयमा हामीले हाम्रो थर्सडे बाइबल स्टडी टिभीएसमा पनि बिहिबारे बाइबल अध्ययन पनि अध्ययन गरिसकेका छौँ। पहिलो थेस्लोनिकी 4:16-17 यसरी लेखिएको छ, प्रभु स्वयं हुकुमको गर्जनसित प्रधान स्वर्गदूतको आवाज र परमेश्वरका तुरैको स्वरसित स्वर्गबाट ओर्लनु हुनेछ र ख्रिस्टमा मरेका चाहिँ पहिल्यै बौरी उठ्नेछन्, तर हामी बाँचिरहेका र छाडिएकाहरू प्रभुलाई आकाशमा भेट्न तिनीहरूका साथसाथै बादलमा उठाइ लगिनेछौँ र यसरी हामी सधैँ प्रभुसँग रहनेछौँ। प्रेरित पावलले प्रभु यीशु ख्रीष्टको दोस्रो आगमनको विषयमा सिकाएका थिए, साथै पत्रुसले पनि यतिखेर हामीले हेरिरहेको यो खण्डमा पनि पत्रुस आफैले हामीलाई यीशु ख्रीष्टको दोस्रो आगमनको विषयमा सिकाइरहेका छन्। यस प्रभु यीशु ख्रीष्ट फर्की आउनुहुनेछ। पवित्र अगमवक्ताहरूले यस विषयमा अगमाडि गरेका थिए, प्रभु यीशु ख्रीष्ट आफैले फर्काउने प्रतिज्ञा गर्नुभएको छ र प्रेरितले बारम्बार शिक्षा दिएका छन्। यदि त्यसो हो भने किन अहिलेसम्म प्रभु फर्की आउनुभएको छैन? पुरानो करारको अगमवाडी हजारौँ वर्ष भइसक्यो, प्रेरितहरूले गरेको अगमवाडी यीशुको प्रतिज्ञा हजारौँ वर्ष भइसक्यो, किन आजसम्म त्यसो भए हाम्रो प्रभु फर्की आउनुभएको छैन? आजको वचन दोस्रो कुरा, किन अहिलेसम्म प्रभु फर्किआउनु भएको छैन? हामी यस प्रश्नको उत्तर दुई तरिकाले दिन सक्छौँ। किन आजसम्म प्रभु यीशु ख्रीष्ट फर्किआउनु भएको छैन, अहिलेसम्म किन प्रभु फर्किआउनु भएको छैन भन्ने प्रश्नलाई हामी दुई तरिकाले उत्तर दिन सक्छौँ। पहिलो, गलत तरिकाले उत्तर दिन सक्छौँ, गलत तरिकाले उत्तर दिन सक्छौँ, र दोस्रो, सही तरिकाले उत्तर दिन सक्छौँ। सो पहिलो गलत तरिकाले हेरौँ। गलत उत्तर, प्रभु किन अहिलेसम्म प्रभु फर्किआइ आउनु भएको छैन? यसको गलत उत्तर हुन्छ, उहाँले बिर्सनु भयो, प्रभुले बिर्सनु भयो, उहाँले आफ्नो प्रतिज्ञा बिर्सनु भयो, फर्किआउँछु भनेर उहाँले बाचा त गर्नुभयो तर उहाँले बिर्सनु भयो। कृपया पद तिन र चारलाई हेर्नुहोस् न, गलत उत्तर है, सही उत्तर होइन, यो गलत उत्तर हो। पद तिन र चार आफ्नो बाइबल हेर्नुहोस् त। सर्वप्रथम तिमीहरूले यो बुझ्नुपर्छ कि पछिल्ला दिनहरूमा गिल्ला गर्नेहरू गिल्ला गर्दै तिनीहरूका आफ्नै अभिलाषमा यसो भन्दै आउनेछन्, उहाँको आगमनको प्रतिज्ञा कहाँ गयो? किनकि पिता पुर्खाहरू सुतिसकेका दिनदेखि नै सबै कुरा सृष्टिको सुरुदेखि चलिआए जस्तै आज पनि छँदैछ। फेरि हामीले एउटा कुरा के विचार गर्नुपर्छ भने, शिक्षा दुई किसिमको हुन्छ, एउटा जसले ख्रिस्टलाई उचाल्दछ, ख्रिस्टको आदर गर्दछ, र अर्को जसले ख्रिस्टको निन्दा गर्दछ। बाइबलबाट उत्पन्न हुने शिक्षाले ख्रिस्टको आदर गर्दछ, र मानिसको तर्क र भावनाबाट उत्पन्न हुने, दर्शनशास्त्रबाट उत्पन्न हुने शिक्षाले ख्रिस्टको अनादर गर्दछ। पत्रुसका पाठकहरूले सामना गरिरहेको झुटो शिक्षकहरू दोस्रोमा पर्दथे, अर्थात् तिनीहरूले आफ्नो शिक्षाद्वारा ख्रिस्टको अनादर गरिरहेका थिए। बाइबलले तिनीहरूलाई गिल्ला गर्नेहरू भनेर यहाँनिर परिचित गराउँदछ, र भजन सङ्ग्रह एकले के भन्छ तपाईँलाई थाहा छ कि ख्रिस्टियनहरूलाई गिल्ला गर्नेहरूको सङ्गतमा नबस्ने मानिसको रूपमा वर्णन गरिएको छ। यी गिल्ला गर्ने मानिसहरूको बारेमा पहिले नै प्रेडिक्ट गरिएको थियो, पहिले नै भनिएको थियो, जसले चर्चमा विनाशकारी शिक्षा भित्राइरहेको थियो। र यिनीहरूको शिक्षा के थियो? जुन शिक्षाले ख्रिस्टको बिल्ला भइरहेको थियो, ख्रिस्टको अनादर भइरहेको थियो, ख्रिस्टको निन्दा भइरहेको थियो। पद तिन र चारलाई हेर्नुहोस् न। सर्वप्रथम तिमीले यो बुझ्नुपर्छ कि पछिल्लो दिनहरूमा गिल्ला गर्नेहरू गिल्ला गर्दै तिनीहरूको आफ्नै अभिलाषमा यसो भन्दै आउनेछन्, उहाँका आगमनको प्रतिज्ञा कहाँ गयो? झुटा शिक्षकहरूले यीशुको दोस्रो आगमनलाई उडाइरहेका थिए, तिनीहरूले यीशुको फर्किआउने प्रतिज्ञाको मजाक उडाउँदै थिए। झुटो शिक्षकहरूले, खोइ त यीशु फर्किआएको, खोइ उहाँको प्रतिज्ञा, ओ हि मस्ट ह्याभ फर्गटन हिज प्रमिस, सायद बिर्सियो होला, हि विल नेभर कम ब्याक। सो झुटो शिक्षकहरूले यही भनिरहेको थिए विश्वासीलाई, न उहाँ फर्किआउँदैनन्। तपाईँलाई के लाग्छ यी झुटो शिक्षकहरू कसरी यस्तो निष्कर्षमा आइपुगे? हाउ डिड दे कम अप विथ दिस कन्क्लुजन द्याट क्राइस्ट विल नट कम ब्याक? पचारलाई हेर्नुहोस् न, किनकि पिता पुर्खाहरू सुतिसकेका दिनदेखि नै सबै कुरा सृष्टिको सुरुदेखि चलिआए जस्तै आज पनि छँदैछ। हियर इज द एन्सर, येशु ख्रिस्ट फर्किआउनु हुनेवाला छैन, उहाँले बिर्सनु भयो। झुटो शिक्षकहरूले भन्दैछन् किन, के को आधारमा? यहाँ छ त्यसको एन्सर। ती झुटो शिक्षकहरू किन गलत छन् तपाईँले देख्नुभयो? तिनीहरूको शिक्षाको स्रोत, किनभने तिनीहरूको शिक्षाको स्रोत परमेश्वरको अचूक वचन नभएर, परमेश्वरको प्रकटित प्रकाश नभएर तिनीहरूको आफ्नै तर्क थियो। तिनीहरूले फर्केर यसो विचार गर्छ, पछाडि फर्केर यसो विचार गर्छ, सृष्टिको सुरुदेखि आजसम्म सबै कुरा उस्तै देख्छ। जिजुबराजु मरे, बाजेहरू पनि मरे, बाउ पनि मरे, तर संसार चलिरहेको छ। यीशुको आगमन प्रतिज्ञा कहाँ गयो? र एक दिन हामी पनि मर्नेछौँ तर संसार चलिरहनेछ, यीशुको फर्किआउनेवाला छैन। झुटो शिक्षकहरूले यसरी विचार गर्दछन्, र उनीहरूले मानिसहरूलाई आफ्नो शिक्षाद्वारा पोइजन गरिरहेको छ कि ख्रिस्टको दोस्रो आगमन हुन्छ भने कसले भन्यो? न्याय आउँदैछ भनेर कसले भन्यो? विपत्तामा त्रास फैलाउँछ यी प्रेरितहरू, काम छैन, न्याय चाहिँ छैन, स्वर्ग र नर्क छैन, त्यहाँ जे छ यस पृथ्वीमै छ, यसकारण खाने पिउने मोज गर्ने हो, जसले खान्छ, जसले पिउँछ, जसले मोज गर्छ उसैले जित्छ। यी झुटो शिक्षकहरू तिनीहरूको आफ्नै अभिलाषमा तिनीहरू यसरी भनिरहेका थिए। प्रियहरू, के आजको संसारले पनि यसरी नै प्रतिक्रिया जनाउँदैन र? न्यायको कुरा गर्ने बित्तिकै कसले देखेको छ र, भोलि कसले देखेको छ र, स्वर्ग नरक को गएर आएको छ र भनेर प्रतिक्रिया दिँदैन र? भर्खरै मैले तपाईँको बारेमा त वर्णन गरिनँ, सायद तपाईँ त्यसरी भन्नुहुन्छ होला, सायद न्यायको विषयमा तपाईँ सायद त्यसरी नै प्रतिक्रिया जनाउनुहुन्छ होला। यदि हो भने कृपया ध्यान दिएर मलाई सुन्नुहोस्। तपाईँको अज्ञानताको इग्नोरेन्स, अज्ञानताको मतलब यो होइन कि त्यहाँ कुनै न्याय नै छैन। तपाईँलाई थाहा छ कि पिता पुर्खाहरू सुतिसकेका दिनदेखि नै सबै कुरा सृष्टिको सुरुदेखि चले आए जस्तै आज पनि छँदैछ भन्ने विषयमा झुटो शिक्षाहरू यहाँ गलत छन्। तिनीहरूले सृष्टिको सुरुदेखि आजको दिनसम्म विचार गर्दा तिनीहरूले परमेश्वरले न्याय गर्नुभएको केही उदाहरणहरू पनि देखे होलान्, तर तिनीहरूले ती सबै व्यवस्था गरे। बुझ्दैछ कि छैन? सृष्टिको सुरुदेखि अहिलेसम्म जे छ त्यो चलिआएको त्यो छैन। वास्तवमा झुटो शिक्षकहरूले गलत कुरा भनिरहेको छ, किनकि जब बाइबलको प्रकाश हामी विचार गर्छौँ, होइन, परमेश्वरले बिच बिचमा ठाउँ ठाउँमा बेला बेलामा न्याय गर्नुभएको छ, उहाँले हस्तक्षेप गर्नुभएको छ। तर झुटो शिक्षकहरूले के भन्दैछ? झुटो शिक्षकहरूले के भन्दैछ? खोइ त्यो कहिले न्याय थिएन, सबै चलिरहेको छ, घाम लागिरहेको छ, कसै कसै भाषामा हावा चलिरहेको छ, सबै कुरा जस्ताको त्यस्तो ठिकै छ, संसार चलिरहेको छ। कसरी सोच्न सक्छ होला कि यो संसार एक दिन अन्त हुनेछ भनेर? हाउ क्यान यु थिङ्क? झुटो शिक्षकहरूले यसरी आफ्नो तर्क गरिरहेका थिए। उनीहरूले सबै कुरा अब्जर्भ गरिरहेका थिए र वचनको प्रकाशलाई, सत्यतालाई पर सारेर आफ्नो अवलोकनका आधारमा उनीहरूले निष्कर्ष निकालिरहेको थिए कि यो संसार कसरी अन्त हुन्छ होला, यति हजार वर्ष भइसक्यो। सायद तपाईँ पनि यसरी विश्वास गर्ने परीक्षा पर्नुहुन्छ होला कि त्यहाँ न्याय छैन, ख्रिस्ट फर्किआउने हुनेवाला छैन, परमेश्वरले न्याय गर्ने हुनेवाला छैन, त्यहाँ स्वर्ग नर्क नै छैन। वास्तवमा सायद तपाईँ यसै विश्वास गर्नुहुन्छ होला। तर प्रिय, बाइबलमा परमेश्वरले गर्नुभएको न्यायको उदाहरणहरू छन्। पदहरू 5-6 हेर्नुहोस् न, जानी बुझिकन पनि तिनीहरू यस कुराको वास्ता गर्दैनन्। कुन कुराको? कि परमेश्वरको वचनद्वारा स्वर्गहरू अघिदेखि नै थिए र पृथ्वी चाहिँ पानीद्वारा नै बनियो। त्यही पानीबाट त्यही संसारको समयको संसार जल प्रलयमा डुबेर नष्ट भयो। तर त्यही वचनले भक्तिहीन मानिसको इन्साफ र विनाशका दिनसम्मको लागि अहिलेको आकाश र पृथ्वी आगोको निम्ति साँची राखिएका छन्। झुटो शिक्षकहरूले यो कुरा जानी बुझिकन वास्ता गर्दैनन् कि सुरुमा परमेश्वरले स्वर्ग र पृथ्वी सृष्टि गर्नुभयो। पृथ्वी आकार बिनाको र शून्य थियो र परमेश्वरले पानीबाट र पानीद्वारा पृथ्वी बनाउनुभयो। उत्पत्ति 1:9-10 पदमा परमेश्वरले भन्नुभयो, आकाश मुनि भएको पानी एक ठाउँमा जम्मा होस् र ओभानो भूमि देखा परोस्। तब त्यस्तै भइहाल्यो, परमेश्वरले ओभानो भूमिलाई पृथ्वी भन्नुभयो। तर झुटो शिक्षकहरूले यो सत्यता वास्ता गर्दैन, पहिलो कुरा। र उत्पत्ति 6 आइपुग्दा परमेश्वरको दृष्टिमा पानीबाट र पानीद्वारा बनेको पृथ्वी भ्रष्ट भएको र उपद्रवले भरिएको थियो। त्यसकारण परमेश्वरले पानीद्वारा नै पृथ्वीको न्याय गर्नुभयो। त्यही पानीबाट त्यो समयको संसार जल प्रलयमा डुबेर नष्ट भयो। नोआको जल प्रलय वास्तवमा अन्तिम न्यायको छाया थियो। त्यसकारण 7 पत्रुस भन्छन् कि तर त्यही वचनले भक्तिन मानिसको इन्साफ र विनाशका दिनसम्मको लागि अहिलेसम्मको आकाश र पृथ्वी आगोको निम्ति साँची राखेका छन्। सो विगतमा परमेश्वरले न्याय गर्नुभयो र भविष्यमा परमेश्वरले न्याय गर्नुहुनेछ। अहिलेको आकाश र पृथ्वी निरन्तर अस्तित्वमा हुनुको अर्थ न्याय नै हुँदैन भन्ने होइन, जुन झुटो शिक्षकहरूले निष्कर्ष निकालिरहेका थिए। बरु न्याय पक्का हुनेको प्रमाण हो। परमेश्वरले वर्तमान संसारलाई अहिलेसम्म बाँकी राख्नु पछाडिको कारण भनेको उहाँले भक्तिन मानिसको इन्साफ र विनाश गर्न बाँकी छ। संसारको अस्तित्व किन जारी छ? त्यहाँ कुनै न्याय नै छैन भनेर होइन, तर परमेश्वरको सहनशीलताको कारणले गर्दाखेरि हो। जब उहाँले भक्तिन मानिसको इन्साफ र विनाश गर्नुहुनेछ, तब अहिलेको आकाश र पृथ्वी आगोद्वारा नष्ट हुनेछ। तर झुटो शिक्षकहरूले यो कुरा व्यवस्था गर्छ, जानी बुझिकन उनीहरूले परमेश्वरको वचनको सत्यता, वचनको प्रकाशलाई उनीहरूले विश्वास गर्न चाहँदैन, इन्कार गर्छ। अनि सबभन्दा डरलाग्दो कुरा हो, परमेश्वरको वचनको प्रकाशलाई छाडेर आफ्नो तर्क, आफ्नो अवलोकन, आफ्नो विचारमा भर पर्नु सबभन्दा डरलाग्दो कुरा हो। एक दिन परमेश्वरले आकाश पृथ्वीलाई आगोद्वारा नष्ट गर्नुहुनेछ। यो पदबाट के स्पष्ट हुन्छ भने संसारको अन्त तेस्रो विश्वयुद्धको कारण हुने छैन, वा त अन्तरिक्षबाट विशाल ग्रह खसेर हुनेवाला छैन, वा ज्वालामुखी विस्फोट भएको कारण हुनेवाला छैन, संसारको अन्तर यसकारण हुनेवाला छ किनकि परमेश्वरले यसलाई आगोद्वारा अन्त गर्नुहुनेछ, परमेश्वरले न्याय गर्नुहुनेछ। तर झुटो शिक्षकहरूले जानी बुझिकन पनि यस कुराको वास्ता गरेनन्, तिनीहरूले ख्रिस्टको पुनः रागमन सम्बन्धी तथ्यलाई बिर्सिन चाहे, इग्नोर गर्न चाहे। तिनीहरूको समस्या सर्ट टर्म मेमोरी थिएन, छिट्टै बिर्सिहाल्ने समस्या थिएन, तर कठोर हृदय थियो। तिनीहरूले आउँदै गरेको न्यायमा विश्वास गरेनन्, यसर्थ तिनीहरूले परमेश्वरको डर मानेनन् र विलासिताको जीवन बिताए। ओ प्रियहरू, हामी परमेश्वरको वचनको सत्यतालाई व्यवस्था गरेर पापलाई हलुका रूपमा लिने कुरा लिएर होसियार हुनुपर्छ, किन न्याय वास्तविक छ। यो गलत उत्तर, किन प्रभु अहिलेसम्म फर्किआउनु भएको छैन? सही उत्तर के हो त त्यसो भए? किन प्रभु अहिलेसम्म फर्किआउनु भएको छैन? दुईवटा छ यसको सही उत्तर। पहिलो, प्रभुको समय फरक छ। पद आठलाई हेर्नुहोस् त, कृपया आफ्नो बाइबलमा तपाईँले पद आठलाई हेर्नुहोस्। प्रभु किन अहिलेसम्म फर्किआउनु भएको छैन त्यसो भए? प्रभुको समय फरक छ, हिज टाइमिङ इज डिफरेन्ट। पद आठले भन्दछ, तर प्रिय हो यो कुरा नभुल, एउटा कुरा नभुल कि प्रभुको निम्ति एक दिन हजार वर्ष झै र हजार वर्ष एक दिन झै हुन्छ। यसको अर्थ के हो? प्रभुको निम्ति एक दिन हजार वर्ष झै र हजार वर्ष एक दिन झै, यसको अर्थ के हो? यसको अर्थ परमेश्वर हाम्रो समयअनुसार चल्नुहुन्न, परमेश्वर हाम्रो समयअनुसार चल्नुहुन्न। परमेश्वरको समय फरक छ। उहाँको दिनमा 24 घन्टा 1440 मिनट र 86,400 सेकेन्ड हुँदैन। सायद त्यही भएर होला 2012 प्रभुको आगमन हुन्छ भने भविष्यवाणी गर्नेहरू गलत थिए, तिनीहरूले यो पद पढ्नु पर्थ्यो। सो प्रियहरू, परमेश्वरले समयलाई हामीले भन्दा फरक दृष्टिकोणले हेर्नुहुन्छ, फरक तरिकाले हेर्नुहुन्छ। हाम्रो आयु त 70 वर्षको मात्र हो, बलले भ्यायो भने 80 पुग्ला। 100 वर्षसम्म बाँच्ने त हाम्रो पुस्ताले कल्पना पनि नगरौँ, तर पनि 70-80 वर्ष हाम्रो लागि कति लामो समय जस्तो लाग्छ। तर प्रभुको निम्ति एक दिन हजार वर्ष चाहिँ र हजार वर्ष एक दिन चाहिँ हुन्छ। यीशुले हेर म चाँडै फर्किआउनेछु भन्नुभएको पनि 2000 वर्ष भइसक्यो, तर किन उहाँ अहिलेसम्म फर्किआउनु भएको छैन? किनकि प्रभुको निम्ति 2000 वर्ष दुई दिन झै हो। परमेश्वरले हजारौँ हजार वर्षको मानव इतिहासलाई काठमाडौँ सहरको म्याप हेरे जसरी हेर्नुहुन्छ, उहाँको आँखाको सामु हजारौँ हजार वर्ष आँखाको सामु छर्लङ्ग छ। परमेश्वर समय र परिधिभन्दा बाहिर हुनुहुन्छ। बाइबलको परमेश्वर अनन्तको परमेश्वर हुनुहुन्छ। द गड अफ द बाइबल इज इटर्नल गड। उहाँको सुरु छैन र उहाँको अन्त छैन, उहाँ नै सुरु र उहाँ नै अन्त हुनुहुन्छ। उहाँ समय र परिधिदेखि बाहिर हुनुहुन्छ। परमेश्वर समयमाथि पनि सार्वभौम हुनुहुन्छ, उहाँ समयलाई बनाउनु नै परमेश्वर हुनुहुन्छ। त्यसकारण हामीलाई लाग्ला कि 2000 वर्ष त प्रभुको लागि यो दुई दिन जस्तो हो। त्यो कुरालाई हामीलाई शान्त दिनुपर्छ प्रियहरू। जब जब हामी प्रार्थना गर्दाखेरि कति भयो मैले प्रार्थना गरेको प्रभुले अहिलेसम्म उत्तर दिनुभएको छैन भनिरहँदाखेरि तपाईँले के याद गर्न सक्छौँ भने प्रभुको निम्ति हजार वर्ष एक दिन जस्तो र एक दिन हजार वर्ष जस्तो हो। यसको अर्थ परमेश्वरले आफ्नो समयमा काम गर्नुहुन्छ, परमेश्वरमा प्रार्थनामा निर्भर रहन यो सत्यताले हामीलाई सान्त्वना दिनुपर्छ। परमेश्वर हाम्रो समयअनुसार चल्नुहुन्न, त्यसकारण हामी हाम्रो घडीको नाडीमा भएको घडी हेरेर प्रभु किन अहिलेसम्म आउनु भएको छैन भनेर भन्न मिल्दैन, मिल्दैन। जब ख्रिस्ट फर्किआउनुहुन्छ त्यो समय उहाँको फर्किआउने ठिक समय हुनेछ, ठिक समयमा फर्किआउनुहुनेछ। त्यो ठिक समय आज आउनुसक्छ, आज बेलुकी हुनुसक्छ, भोलि हुनुसक्छ, वा 2000 अर्को 4000 वर्ष पछाडि हुनसक्छ। तर प्रभु फर्किआउनुहुनेछ, उहाँ ठिक समयमा फर्किआउनुहुनेछ। हामीले त हाम्रो आयु गन्ती गर्न सिक्ने कुरामा ध्यान दिनुपर्छ, ताकि हामी प्रभु यीशु ख्रीष्टको दोस्रो आगमन र अनन्तताको प्रकाशमा बुद्धिमानी भएर जिउन सकौँ। दोस्रो, प्रभु किन फर्किआउनु भएको छैन? प्रभु धैर्यवान हुनुहुन्छ, उहाँ धैर्यवान हुनुहुन्छ। कृपया पद 9 हेर्नुहोस् न, आफ्नो प्रतिज्ञाको बारेमा प्रभु ढिलो गर्नुहुन्छ भन्ने कसै कसैको भनाइ भए तापनि उहाँ ढिलो गर्नुहुन्न तर कोही पनि नष्ट नहोस् तर सबैजनाले पश्चाताप गरून् भन्ने इच्छा गरेर प्रभु तिमीहरूप्रति धैर्यवान हुनुहुन्छ। प्रभुको आगमनको कुरा चलेको कम्तीमा पनि 2000 वर्ष भइसक्यो पुरानो करारलाई छाडेर। किन ढिलो? किन ढिलो? पत्रुस भन्छन् ढिलो होइन, धैर्यता। ढिलो होइन, धैर्यता। यो प्रभुको प्रभुले ढिलो गर्नुभएको होइन, प्रभु धैर्यवान हुनुभएको। वास्तवमा प्रभु धैर्यवान हुनुहुन्छ। यो उहाँको गुण हो प्रियहरू, जुन गुण न त बढ्छ न त घट्छ। वास्तवमा परमेश्वर कुनै पनि गुण बढ्दैन र कुनै पनि गुण घट्दैन। कुनै समय परमेश्वर बढी पवित्र हुने र कुनै समय परमेश्वर कम पवित्र हुने भन्ने हुँदैन। त्यसरी नै परमेश्वर कुनै समय बढी धैर्यवान र कुनै समय कम धैर्यवान भन्ने हुँदैन। यो उहाँको गुण हो, यो अपरिवर्तनीय गुण हो। प्रभु धैर्यवान हुनुहुन्छ। उहाँले मानिसले जस्तो परिस्थितिको चपेटामा परेर धैर्यता गुमाउनुहुन्न। तर प्रभु को प्रति र किन धैर्यवान हुनुहुन्छ, यो हामीले सोध्नु पर्ने प्रश्न। कृपया पद 9 खण्ड खला हेर्नुहोस् न। कोही पनि नष्ट नहोस् तर सबैजनाले पश्चाताप गरून् भन्ने इच्छा गरे प्रभु तिमीहरूप्रति धैर्यवान हुनुहुन्छ। सो पत्रुस भन्छन् प्रभु तिमीहरूप्रति धैर्यवान हुनुहुन्छ। यो तिमीहरू भनेको अवश्य पनि चर्चका विश्वासीहरू, यो चर्चलाई लेखिएको पत्र हो। आखिर पत्र चाहिँ यो पत्र चर्चलाई नै लेखेका थिए। यसको अर्थ प्रभु आफ्ना जनहरूप्रति धैर्यवान हुनुहुन्छ। तर किन? पद 9 भन्छ कोही पनि नष्ट नहोस् र सबैजनाले पश्चाताप गरून् भनेर। प्रभु आफ्ना जनहरूप्रति धैर्यवान हुनुहुन्छ ताकि कोही पनि नष्ट नहोस् भनेर। सो सर्वप्रथम त फर्स्ट अफ अल वाइ वुड एनी वान पेरिस, किन कोही नष्ट हुन्छ, किन कोही नष्ट हुन्छ? सर्वप्रथमले सोध्नुपर्ने प्रश्न कोही किन कोही नष्ट हुन्छ? पापको कारण, पापको कारण मानिस नष्ट हुन्छ। किनकि सबैले परमेश्वर विरुद्ध पाप गरेका छन्, उहाँको महिमासँग पुग्नबाट चुकेका छन्। परमेश्वरले जीवन सृष्टि गर्नुभयो तर मानिसले मृत्यु रोज्यो। परमेश्वर पवित्र र न्याय हुन्छ जसले पापको सजाय दिनैपर्छ, र पापको ज्याला मृत्यु हो, अनन्त मृत्यु। त्यसकारण मानिस नष्ट हुनुपर्छ। र यदि तपाईँ नष्ट हुन चाहनुहुन्न भने तपाईँले पश्चाताप गर्नुपर्छ। मुक्तिको लागि पश्चाताप आवश्यक छ। त्यस कारण बाइबलले भन्छ कोही पनि नष्ट नहोस् तर पश्चाताप गरोस् भनेर प्रभु धैर्यवान हुन्छ। सो नष्ट नहुने र पश्चाताप गर्ने कुरा सँगै जाने कुरा हो। यदि तपाईँ नष्ट हुन चाहनुहुन्न भने तपाईँले पश्चाताप गर्नुपर्ने हुन्छ। मुक्तिको लागि पश्चाताप अत्यावश्यक छ। यसरी भिडलाई भन्नुभयो तिमीले पश्चाताप गरेनौ भने तिमीहरू पनि सबै त्यसरी नै नाश हुनेछौ। अथवा के तिमीहरू ठान्छौ कि ती 18 जो सिलोआमका धरारा ढलेर मरेका थिए कि तिनीहरू सबै यरुसलेमवासीहरूमध्ये बढी अपराधी थिए? त्यसो होइन, तर तिमीहरूलाई म तिमीहरूलाई भन्दछु, तिमीले पश्चाताप गरेनौ भने तिमीहरू सबै त्यसरी नै नाश हुनेछौ। लुका 13 अध्याय। सो के तपाईँ नष्ट हुन चाहनुहुन्न? त्यसो भए पश्चाताप गर्नुहोस्, पश्चाताप गर्नुहोस्। वाट डु यु मिन पश्चाताप गर्नुहोस् त भन्नुभयो, तर त्यसको अर्थ के हो? के गर्न लाउनु भएको मलाई? वास्तवमा पश्चाताप गर्नु भने के हो? पश्चाताप गर्नु भने के हो त्यो बताउनु भन्दा म तपाईँलाई पहिले पश्चाताप गर्नु भने के होइन बताउन चाहन्छु। सो पश्चाताप गर्नु भनेको के होइन? पश्चाताप गर्नु भनेको पशुद्ध गर्नु होइन, हामीले बुझ्नुपर्ने हुन्छ। तपाईँलाई याद छ कि जब यसुलाई पक्राउने यहुदाले उहाँमाथि दण्डाज्ञा भएको देखे, तब यहुदाले के गर्यो? तपाईँलाई थाहा छ, यहुदाले पशुद्ध गर्यो तर पश्चाताप गरेर, त्यसकारण त्यसले झुन्डेर आत्महत्या गर्यो। यो बाइबलमा जे लेखेको छ म त्यही पढ्दैछु, लुका 27 अध्याय, तपाईँ आफै पढ्न सक्नुहुन्छ। सो पश्चाताप गर्नु भनेको के हो? पश्चाताप गर्नु भनेको पापहरूबाट फर्किनु हो। कतातिर? उद्धारकर्ता येशूतिर, जो आजभन्दा 2000 वर्ष पहिले मानिसभरि यस संसारमा आउनुभयो, सिद्ध जीवन जिउनुभयो र पापीको खातिर क्रुसमा मर्नुभयो, गाडिनुभयो र त्यसो दिनमा पुनर्जीवित हुनुभयो। पश्चाताप गर्नु भनेको आफ्नो पापहरूबाट मुक्तिदाता तब फर्किनु हो। पश्चाताप गर्नु भनेको आफ्नो सबै पाप परमेश्वर विरुद्धमा गरिएको हो भने मानिलिनु र पाप क्षमाको लागि केवल येशूमा शरण पर्नु हो। र यसरी आफ्नो पाप पश्चाताप गरी उहाँमाथि विश्वास गर्ने कोही पनि नष्ट हुने छैन तर त्यसले अनन्त जीवन पाउनेछ। यो तिमीको 16 पद। त्यसकारण बाइबलले भन्छ कोही पनि नष्ट नहोस् तर सबैजनाले पश्चाताप गरून् भन्ने इच्छा गरेर प्रभु तिमीहरूप्रति धैर्यवान हुनुहुन्छ। सायद तपाईँको मनमा अर्कै जिज्ञासा छ होला, सायद मनमा तपाईँ यसरी सोचिरहनु भएको छ होला कि यदि परमेश्वर कोही नष्ट नहोस् भन्ने इच्छा गर्नुहुन्छ भने पक्कै पनि कोही पनि नष्ट हुने छैन, किनकि परमेश्वर जे इच्छा गर्नुहुन्छ उहाँले त्यो पुरा गर्नुहुन्छ। यदि कोही पनि नष्ट नहोस् भने परमेश्वर चाहनुहुन्छ भने अन्तत सबै स्वर्ग जानेछन्, होइन र होइन 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 होस्याउनुहोस्। पत्रुसले यहाँ सर्वे मुक्ति बाँधको बारेमा, अङ्ग्रेजीमा यसलाई युनिभर्सलिजम भन्छ अथवा अन्तत सबैले मुक्ति पाउनेछन् भन्ने विषयमा यहाँनिर कुरा गरिरहेको छैन। यो पदको आधारमा कतिको यो विश्वास छ कि अन्तत परमेश्वरले आफ्नो कृपामा सबै पापीहरूलाई बचाउनुहुनेछ, सबै मानिस स्वर्गै पुग्नेछ, किनकि कोही पनि नष्ट नहोस् भन्ने परमेश्वर चाहनुहुन्छ। गलत यो शिक्षा, गलत हो यो, अबाइबलले शिक्षा हो यो, त्रुटिपूर्ण शिक्षा हो, इट्स अ डेभिलिश, यो सैतानिक शिक्षा हो। सामान्य अर्थमा कोही पनि नष्ट नहोस् तर सबैजनाले पश्चाताप गरून् भन्ने परमेश्वर चाहनुहुन्छ, यस सामान्य अर्थमा। यसलाई ईश्वरशास्त्रीय भाषामा परमेश्वरको स्वाभाविक इच्छा भनिन्छ, विल अफ डिस्पोजिसन। अलिकति ईश्वरशास्त्रीय भाषा पनि हामी सायद सिक्नुपर्छ होला चर्चमा, ओके, विल अफ डिस्पोजिसन, परमेश्वरको स्वाभाविक इच्छा र इच्छा परमेश्वरको अन्य दुई इच्छाहरू भन्दा फरक छन्, अर्थात् उहाँको हुकुमको इच्छा विल अफ डिक्री र उहाँको व्यवस्थाको इच्छा विल अफ प्रिसेप्ट्स अर ल, यो दुईवटा इच्छा भन्दा फरक छ। सो यसको अर्थ परमेश्वरको लगभग तिनवटा इच्छाहरू छन्, तिनवटा इच्छाहरू। सो परमेश्वरले यी फरक इच्छाहरूलाई, परमेश्वरको यी फरक इच्छाहरूलाई विस्तारमा व्याख्या गर्नलाई सायद हामीसँग समय छैन होला, तर संक्षिप्तमा म के भन्न चाहन्छु भने दोस्रो पत्रुस तीन अध्यायको नौ पदले पापी मानिसहरूको विनाशलाई लिएर परमेश्वरले कस्तो महसुस गर्नुहुन्छ भनी बताइरहेको छ। परमेश्वरको महसुस, परमेश्वरले कस्तो महसुस गर्नुहुन्छ भनी बताइरहेको छ, जुन परमेश्वरको स्वाभाविक इच्छाभित्र पर्दछ, तर यो हुकुमको इच्छाभित्र पर्दैन, परमेश्वरको विल अफ डिक्री हुकुमको इच्छाभित्र पर्दैन। नत्र सबै स्वर्ग जाने थिए, किनकि कोही पनि नष्ट नहोस् भने परमेश्वरले हुकुम गर्नुहुन्छ भने कोही पनि नष्ट हुने छैन, यो हुकुमको इच्छा होइन। तर हामीलाई थाहा छ कि स्वर्गभन्दा नर्क जाने मान्छेहरू धेरै छन्, किनकि विनाशमा पुर्याउने बाटो फराकिलो हुन्छ र त्यसमा हिँड्नेहरू धेरै छन्, फराकिलो बाटोमा हिँड्नेहरू धेरै छन्। राइट नाउ यतिखेर नर्कमा धेरै मानिसहरू पुगिसकेका छन्। सो म तपाईँलाई यस पदको उत्तम व्याख्या बताउन चाहन्छु, हामीले यो कोही पनि र सबैलाई अन्तिम वाक्यांश तिमीहरूप्रति धैर्यवान हुनुहुन्छ सँगको सम्बन्धमा रहेर बुझ्नुपर्ने हुन्छ, जसले हामीलाई यो निष्कर्षतर्फ डोर्याउँदछ। परमेश्वरका चुनिएकाहरू कोही पनि नष्ट नहोस् तर सबैजनाले पश्चाताप गरून् भन्ने इच्छा गरेर परमेश्वर आफ्ना जनहरूप्रति धैर्यवान हुनुहुन्छ। आमेन, द्याट्स इट। जोन क्याल्भिनले यसरी भनेका छन्, परमेश्वरले सबैको लागि कुनै भेदबिना आफ्नो हात पसार्नुहुन्छ तर आफूतिर डोर्याउनुको लागि उहाँले तिनीहरूलाई मात्र समात्नुहुन्छ जसलाई उहाँले संसारको सृष्टि हुन अघिदेखि नै चुन्नुभएको थियो। सो प्रियहरू, अहिलेसम्म ख्रिस्टको आगमन नहुनु भनेको परमेश्वरको कृपा हो, यो ढिलाइ होइन। जबसम्म परमेश्वर आफ्नो चुन्नेकहरूलाई एकट्ठा गर्नुहुन्न, जबसम्म तिनीहरूलाई भेला पार्नुहुन्न, तबसम्म ख्रिस्ट फर्किआउनुहुने छैन। परमेश्वर धैर्यवान हुनुहुन्छ आफ्नो मानिसहरूप्रति, के थाहा परमेश्वरको चुनिएकाहरूको सङ्ख्या पुग्न पाटिसक्यो कि भुटन नौ, हामीलाई थाहा छैन। त जब परमेश्वरले आफ्ना चुनिएकालाई भेला गरिसक्नुहुन्छ तब ख्रिस्ट आउनुहुनेछ र उहाँको आगमनसँगै पश्चातापको समय अन्त हुनेछ। अर्को प्रभुको जन म्याथ्यु एन्ड्रुले यसरी भन्नुभएको छ, त्यसैले भक्तिताको मार्गमा लागेर परमेश्वरको धैर्य र सहनशीलताको दुरुपयोग नगर्नुहोस्, नत्र प्रभुको आगमनले तपाईँलाई चकित पार्ला। प्रिय प्रभु फर्किआउनुहुनेछ, हाम्रा प्रभु फर्किआउनुहुनेछ। उहाँ अहिलेसम्म फर्किनआउनुको कारण उहाँको धैर्यता हो, सबैजनाले पश्चाताप गरून् र बाँचुन् भन्ने इच्छा गरेर प्रभु धैर्यवान हुनुहुन्छ। तर एक दिन प्रभुको धैर्यता पुरा हुनेछ र प्रभु आउनुहुनेछ, तर कहिले होइन, कहिले प्रभुको धैर्यता कहिले अन्त हुनेछ र उहाँ कहिले आउनुहुनेछ। आजको वचनको अन्तिम बुदा, प्रभु कहिले फर्किआउनुहुनेछ, प्रभु कहिले फर्किआउनुहुनेछ। कसैले 2000 वर्षमा फर्किआउनुहुनेछ भनेको थिए, 2023 छौँ, 2012 फर्किआउनुहुनेछ भनेको थिएँ, 2023 भइसकेको छ, मलाई थाहा छैन नयाँ भविष्यवाणी के छ, बाहिर बजारमा के चलिरहेको छ मलाई थाहा छैन, युट्युबतिर फेसबुकतिर के भाइरल भइरहेको छ मलाई थाहा छैन, तर प्रभुको आगमनको भविष्यवाणी गर्नेहरू, त्यो डेट तोक्नेहरू धेरै नै छन्। बाइबलले हामीलाई येशूको दोस्रो आगमनको एक्ज्याक्ट डेट समयबारे बताएको छैन। त्यस दिन र घडीको विषयमा पिता भाइ कसैले जान्दैन, न त स्वर्गदूतहरूले न पुत्रले। बाइबलले हामीलाई येशूको दोस्रो आगमनको एक्ज्याक्ट समयबारे नबताए तापनि प्रभु कहिले फर्किआउनुहुनेछको उत्तर भने दिँदछ। जानिदिनुहोस् एक्ज्याक्ट कहिले कुन मिति कुन बार कुन दिन फर्किआउनुहुनेछ भन्ने कुरा नबताए तापनि कहिले फर्किआउनुहुनेछ भन्ने प्रश्नको उत्तर चाहिँ भने बाइबलले हामीलाई बताएको छ। त्यो उत्तर यस प्रकार छ, पद 10 अनुसार, प्रभुको दिन त चोर जस्तै गरी झट्टै आउनेछ। यसको अर्थ प्रभु कहिले फर्किआउनुहुनेछ, प्रभु नचिताएको बेला फर्किआउनुहुनेछ, नचिताएको बेलामा फर्किआउनुहुनेछ। सो प्रभुको आगमनको समयलाई चोरको आगमनसँग तुलना गरिएको छ। तर यो सादृश्यको उद्देश्य चोर झैँ यसो पनि गुप्त रूपमा आएर जानुहुनेछ भन्ने सिकाउनु होइन, होसियार हुनुहोला यो विषयमा सिकाउने त्यहाँनिर झुटो सिचेकहरू छन्। हामीले सादृश्यलाई चाहिने भन्दा बढी तन्काउनु हुँदैन। यस पदलाई गलत बुझ्नेहरूले आज येशु चाइनामा आइसक्नु भएको छ भनेर सिकाउँदै हिँडिरहेको हामी पाउँछौँ, किनकि येशुले भन्नुभएको छ उहाँ चोर जस्तै झट्टै आउनुहुनेछ। होइन होइन, यो सादृश्यको अर्थ येशु गुप्त रूपमा चुपचाप आएर फर्किनुहुनेछ भनेर होइन। येशुको दोस्रो आगमन हुन बाँकी नै छ। कृपया यस झट्टै भन्ने शब्द छ नि यसलाई ख्याल गर्नुहोस्, प्रभुको दिन त चोर जस्तै गरी झट्टै आउनेछ। चोर जस्तै गरी गुप्त रूपमा भनेको छैन बाइबलले, झट्टै भनेको छ। यसको अर्थ येशु अचानक आउनुहुनेछ, येशु नचिताएको बेलामा आउनुहुनेछ, नसोचेको बेला येशु फर्किआउनुहुनेछ। जसरी चोर नचिताएको बेलामा आउँछ, कसैले नसोचेको बेलामा आउँछ, त्यसरी नै येशु नचिताएको बेला फर्किआउनुहुनेछ। प्राय चोरले घरको मुलीलाई चकित पार्छ, तर प्रभुको आगमनले हामीलाई चकित पार्दैन। किन? किनकि बाइबलले भन्दछ पहिलो थेसलोनिकी 5:16 पद, तिमीहरू अन्धकारमा छैनौ, तसर्थ त्यस दिनले तिमीहरूलाई चोरले जस्तै चकित पार्ने छैन, किनकि तिमीहरू सबै ज्योतिका सन्तान र दिनका सन्तान हौ, हामी रातका र अन्धकारका सन्तान होइनौ। जब प्रभु फर्किआउनुहुन्छ तब के हुन्छ? What happens when Christ comes back? पद 10 खण्ड खला हेर्नुहोस् न, जसमा आकाश चाहिँ ठुलो आवाज साथ बिति जानेछ, तत्त्वहरू आगोको रापले पग्लिनेछन् र पृथ्वी त्यसमा भएको सबै थोक भस्म हुनेछन् अथवा एक्सपोज हुनेछन्। अर्को शब्दमा भन्नुपर्दाखेरि जब ख्रिस्ट फर्किआउनुहुन्छ यो संसार अन्त हुनेछ। God will be done with this world. आकाश चाहिँ ठुलो आवाज साथ बिति जानेछ, तत्त्वहरू आगोको रापले पग्लिनेछन्, अर्थात् यसै गाउँ वक्ताले भने चाहिँ 34:4 पदमा आकाशका सबै तारहरू बिलिन हुनेछन् र आकाश चाहिँ चर्मपत्रको मुठो चाहिँ बेरिनेछ र पृथ्वी र त्यसमा भएका सबै थोक भस्म हुनेछन्। हरेक टापु र हरेक पहाड तिनीहरूको आफ्नो ठाउँबाट हटेर जानेछन् जब प्रभु फर्किआउनुहुनेछ, संसारको अन्त हुनेछ। प्रभुको आगमनको दिनमा सबै कुराको म्याद सिद्धिनेछ, सबै कुराको म्याद सिद्धिनेछ। सूर्य अँध्यारो हुनेछ, चन्द्रमाले आफ्नो चमक दिने छैन, ताराहरू आकाशबाट खस्नेछन्, आकाशका शक्तिहरू हल्लाइनेछन्, सगरमाथा कलाप्स भएर धुलोमा परिणत हुनेछ, पैसाको भ्यालु स्वात्तै घटेर जिरो हुनेछ, तपाईँको डिग्री केवल एक कागजको टुक्रामा सीमित हुनेछ, तपाईँले कमाउनु भएको सबै थोक, तपाईँले प्रिय ठानुहुने सबै थोक खरानी बन्नेछ जब ख्रिस्ट फर्किआउनेछ, सबै कुरा ध्वस्त हुनेछ। त्यस दिन प्रभुको आगमनको समाचार सम्प्रेषण गर्न अनलाइन खबर, बिबिसी, सिएनएन, News24 केही पनि बाँकी रहनेवाला छैन। नमस्कार, News24 तपाईँलाई स्वागत छ। सुरु गरौँ आजको मुख्य समाचारबाट। टाटारङ टाटारङ टाटारङ, क्रिस्चियनहरूको प्रभु येशू ख्रिस्ट भर्खरै संसारमा फर्किआएका छन् र उनलाई भेट्न भने फलानु ठाउँमा क्रिस्चियनको भिड लागेको छ भनेर कुनै समाचार सम्प्रेषणलाई कुनै न्युज च्यानल बाँकी हुने छैन। प्रभुको आगमनमा संसार अन्त हुनेछ। ए, उहाँ चाइनामा आउनुभयो अरे, उहाँ कोरियामा आउनुभयो अरे भनेर कसैले सुनाइरहनु पर्ने छैन। जब उहाँ आउनुहुनेछ यो संसार अन्त हुनेछ। कसैले पनि प्रभुको आगमनलाई फेसबुक लाइक गर्नेवाला छैन, टिकटक बनाउनेवाला छैन, कसरी पनि यसु कोरियामा वा चाइनामा आइसक्नु भयो भनेर खबर दिनुपर्ने छैन, किनकि प्रभुको आगमन सार्वजनिक हुनेछ। यो सार्वजनिक हुन्छ, इट विल बी पब्लिक एन्ड भिजिबल, यो सबैले देख्ने गरी हुनेछ। जसरी बिजुली पूर्वबाट चम्कदा पश्चिमसम्मै उज्यालो हुन्छ, त्यसरी नै मानिसको पुत्रको आगमन हुनेछ। मत्ती 24:27 पृथ्वीका सब जातिहरूले मानिसको पुत्रलाई आकाशका बादलहरूमा शक्ति र ठुलो महिमा साथ आइरहेको देख्नेछन्। त्यसपछि सबैको न्याय हुनेछ। त्यो दिन सारा मानिस जाति दुई समूहमा विभाजन हुनेछ, कोही अनन्त जीवनको लागि र अरूहरू चाहिँ सर्व र अनन्त तिरस्कारको लागि। डानियलको खण्डबाट हामीले अघि भर्खर पढिसकेको छौँ। सो न्यायको दिनमा पृथ्वी र त्यसमा भएको सबै थोक एक्सपोज हुनेछन्, भस्म हुनेछन्, सबै कुरा प्रकट हुनेछन्। यसरी पनि हामी बुझ्न सक्छौँ, यदि परमेश्वरले हाम्रो सबै वचन विचार व्यवहारलाई ठुलो स्क्रिनमा पर्दामा देखाइदिनु भयो भने तपाईँ कस्तो महसुस गर्नुहुन्छ? तपाईँको वचन, तपाईँको विचार र व्यवहार सबै कुरा परमेश्वरले ठुलो स्क्रिनमा सबैले देख्ने गरी सो गरिदिनु भयो भने हाउ डु यु फिल? मानौ कि न्यायको दिनमा त्यस्तै हुनेछ, न्यायको दिनमा सबै कुरा एक्सपोज हुनेछ, सबै कुरा प्रभुको सामु प्रकट हुनेछ। नथिङ विल बी हिडन फ्रम हिम। त्यसैले प्रश्न यो हुनुहुँदैन कि प्रभु कहिले फर्किआउनुहुनेछ, बरु प्रश्न यो हुनुपर्छ कि तपाईँ उहाँको आगमनको लागि तयार हुनुहुन्छ। यदि उहाँ आजकै रात फर्किआउनुभयो भने उहाँले तपाईँलाई के गरिरहेको भेटाउनुहुन्छ होला? आजकै रात फर्किआउनुभयो भने आजको वचनले हामीबाट एउटै प्रत्युत्तरको माग गर्दछ कि हामी तयार हुनुपर्छ। अन्तको दिनको विषयमा सिकाइसकेपछि येशूले 10 कन्याहरूको दृष्टान्त बताउनु भयो। कृपया मत्ती 25:25 पठाउनु होला र यो खण्ड पढेर हामी बसेको वचन अन्त गर्नेछौँ। मत्ती 25:1-13 मत्ती 25:1-13 तब स्वर्गको राज्य 10 कन्याहरूसँग तुलना गर्न सकिन्छ। तिनीहरूले आफ्नो बत्ती लिएर दुल्हालाई भेट्न निस्के। तीमध्ये 5 निर्बुद्धि र 5 चाहिँ बुद्धिमती थिए। किनकि जब निर्बुद्धिहरूले आफ्ना बत्ती लगे तब तिनीहरूले साथमा तेल चाहिँ लगेनन्, तर बुद्धिमतीहरूले चाहिँ आफ्ना बत्ती सँगसँगै पात्रमा तेल पनि लगे। दुलाहले बिहालो गर्दा ती सबै निन्द्राले लट्ठ भए र निदाए। तर मध्यरातमा हेर दुला उनलाई भेट्न आओ भन्ने आवाज आयो। तब ती सबै कन्याहरू बिउजे र आफआफ्नो बत्ती ठिकठाक पारे। निर्बुद्धि कन्याहरूले बुद्धिमतीलाई भने तिमीहरूको तेलबाट हामीलाई अलिकता देऊ किनभने हाम्रो बत्ती त निम्न लागे। तर निर्बुद्धिहरूले यसो भनेर जवाब दिए, हामी र तिमीहरू दुवैलाई पुग्ने यथेष्ट तेल छैन होला, बरु पसले कहाँ जाओ र आफ्नो लागि किन। तिनीहरू किन्न जाँदा दुला आइपुगे र तयार उनीहरू उनीहरूसँग विवाहको भोजमा भित्र पसे र ढोका बन्द भयो। पछिबाट ती अरू कन्याहरू आइपुगे र यसो भन्न लागे, प्रभु प्रभु हाम्रो लागि खोलिदिनुहोस्। तर उनले जवाफ दिएर भने, साँच्चै म तिमीहरूलाई भन्दछु, म तिमीहरूलाई चिन्दिन। हेर इज द कन्क्लुजन, निष्कर्ष यहाँ छ, यसकारण जाग रहौ, किनकि त्यो दिन त्यो घडी तिमीहरूलाई थाहा छैन। प्रभुको दोस्रो आगमनप्रतिको हाम्रो प्रत्युत्तर भनेको, आजको वचनप्रतिको हाम्रो एउटै प्रत्युत्तर भनेको, वी मस्ट बी अलर्ट, हामी जागा रहनै पर्छ। सो विश्वासीहरू तपाईँ के गर्नु भएको छ? कि तपाईँ जागा हुनुहुन्छ, कि तपाईँ सुतिरहनु भएको छ, कतै अल्मलिरहनु भएको छ? तपाईँ के गरिरहेको गरिरहनु भएको छ? कि तपाईँ ख्रिस्टको दोस्रो आगमन दिन तयार हुनुहुन्छ? कि यस ख्रिस्टको दोस्रो आगमन तपाईँको हृदयले चाह गर्ने कुनै कुरा हो? इट्स समथिङ द्याट यु हार्ट वान्ट्स। तपाईँले अन्तिमचोटि कहिले होला कि प्रभु यो संसारमा यति धेरै कष्ट छ, आई वान्ट बी विथ यू, म तपाईँसँग रहन चाहन्छु भनेर तपाईँले अन्तिमचोटि भन्नुभयो कहिले थियो? तपाईँ स्वर्गको बारेमा सोच्नुभयो कहिले थियो? प्रभुसँग समय बिताउने कुरा लिएर तपाईँ उत्साहित हुनुभएको अन्तिमचोटि कहिले थियो? यसको दोस्रो आगमनतिर फर्केर कष्टमा को समयमा मेरो प्राणलाई ठिक छ भनेर भन्नुभएको कहिले थियो? सो प्रियहरू, आजको वचनको उद्देश्य यसको आगमन सम्बन्धित सत्यताहरूलाई प्रस्तुत गर्नु मात्र होइन, यसको उद्देश्य तपाईँलाई तयार गर्नु हो। आर यु रेडी? तपाईँ ख्रिस्टमा हुनुहुन्न भने, तपाईँ ख्रिस्टमा हुनुहुन्न भने डरलाग्दो दिनको तपाईँ कसरी सामना गर्नुहुन्छ? ए तपाईँ ख्रिस्टमा हुनुहुन्न भने प्रभु येशूको दोस्रो आगमनको दिनको तपाईँ कसरी सामना गर्ने तपाईँले आँट गर्नुभएको छ? सो प्रियहरू, तपाईँ ख्रिस्टमा हुनुहुन्न भने पश्चाताप गर्नुहोस्। प्रभुको त्यो महा डरलाग्दो भयल पूर्ण दिन आउनुभन्दा गर्ने, महासङ्कष्टको दिन आउनुभन्दा गर्ने, न्यायको दिन आउनुभन्दा गर्ने, आजै आफ्नो पाप पस्ता गरिकन प्रभु येशू ख्रिस्टसँग मिलापमा आउनुहोस्। उहाँमाथि भरोसा गर्नुहोस्। न्यायकर्ता ढोकैमा हुनुहुन्छ, न्यायकर्ता बाटोमा हुनुहुन्छ। तर प्रिय विश्वासीहरूले, तपाईँ विश्वासी हो तर संसार कष्टले तपाईँलाई यति धेरै दुःख दिएको छ, यति धेरै पिरलेको छ, तपाईँ निसासिरहेको फिल गर्नुहुन्छ भने तपाईँहरू निम्ति आशा छ कि हाम्रो प्रभु येशू ख्रिस्ट फर्किआउनु हुँदैछ। धैर्य धारण गर्नुहोस्, फर्कनुहोस्, विश्वासमा लागिराख्नुहोस्। संसारले के भन्छ, गिल्ला गर्नेले के भन्छ भन्दै गर्न दिनुहोस्, तर तपाईँ प्रभुको प्रतिज्ञामा अडिग रहनुहोस्। हि इज कमिङ ब्याक। हाम्रो प्रभु इज हि इज नट अ लायर। उहाँ झुट बोल्ने मानिस जस्तो हुनुहुन्न। हि इज कमिङ ब्याक। उहाँ साँच्चै फर्की आउनु रहेछ। होल्ड अन, थामिरहनुहोस्, विश्वासमा लागिरहनुहोस्। आउनुहोस्, हामी प्रार्थना गरौँ।